नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत साता पदबहाली गर्नुभयो। यस सम्बन्धमा तयार पारिएको एक रिपोर्ट आज हामी प्रस्तुत गर्छौं। अनि नेपाल सरकारको सुरक्षण मुद्रण सम्बन्धी कार्यहरू र राजपत्र लगायत महत्वपूर्ण सरकारी दस्तावेज निर्णयहरू छपाई गर्ने मुद्रण विभागका पछिल्ला कार्य प्रगतिहरू के छन् भनेर महानिर्देशक रेखा कौडेलसँग गरिएको कुराकानी पनि आज हामी प्रस्तुत गर्छौं। कार्यक्रमको पूरै समय अवधिभर हामी सँगै रहनुहोला।
झाडो बेला हिमालयमा हिउँले चिसो पहाडमा तुसारोले मधे शीतला हर्ने गाने दाईको कामै हजुर सूचना र सन्देश दिने चिसो बाटा क्यारी बस्ने सुन्नुहोस् गाउँसा हर्ने रै रै सारङ्गी तारा चिसो बाटा जोगिनुहोस् हजुर दिउँसो भन्दा साँझ बिहान चिसो हुन्छ धेर न्यानो लुगा लगाएर हिँडौँ बाहिर फेर बुढाबुढी बालबच्चाको विशेष ध्यान राखौँ दमखो कि निमोनिया हुन बाटा जोगाऊ चिसो लाउला रोगले साताउला तातो पानी पिउनाले जोगाउला कोइला बाली निदाउँदा निसासिने डर छ राम्रोसँग आगो निभाइ सुत्न जानुपर्छ फागुन पछि हटी जान्छ जाडो पर पर पुष र माघ दुई महिना चाहिँ विशेष ख्याल गर तातो खानु झोलिलो पोसिलो न्यानो हुने उपाय सजिलो
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय
नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
नयाँ मन्त्रीमण्डल विस्तार भएसँगै गत साता नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त संचार मन्त्री शर्माले मोबाइल तथा टेलिफोन सेवा निर्वाध रूपमा सञ्चालन भई संचार सम्पर्क सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने पहिलो निर्णय गर्नुभएको हो। सरकारले लिएको डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य पूरा गर्नका लागि प्रविधिको प्रयोग बढ़ाउँदै लैजाने योजनाका साथ मन्त्रालय र मातहतका निकायमा यसतर्फ विशेष ध्यान दिएर काम अगाडि बढ़ाएको मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री रेखा शर्मालाई स्वागत गर्दै मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले मोबाइल तथा टेलिफोन सेवा निर्वाध रूपमा सञ्चालन भई संचार सम्पर्क सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने निर्णय गर्नुभएको जानकारी दिनुभयो।
टेलिफोन सेवालाई सहज ढंगले र निर्वाध ढंगले सञ्चालन भई देशभर संचार सम्पर्क सहज हुने व्यवस्था मिलाउने भन्ने त्यो चाहिँ सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने भन्ने कुरो भएको छ। जुन मोबाइल ठाउँ ठाउँमा लाग्दैन हाइवेमै लाग्दैन भन्ने कुरो थियो जुन चाहिँ हामी पनि अहिले यहाँ अलिकति एग्रेसिभली लागेको ठाउँ हो। त्यसैले मान्य मन्त्रीज्यूको त्यो निर्णय छ। यसले चाहिँ हामीलाई काम गर्ने चाहिँ बढी एउटा उत्साह पनि दिन्छ, हामीलाई झकझक्याउनु चाहिँ झकझक्या पनि राख्छ।
पदभार ग्रहण पश्चात संचार तथा सूचना प्रविधि मन्त्री शर्माले सूचना संचार र प्रविधिमा नागरिकको सहज पहुँच पुर्याउन लागि पर्ने बताउनुभयो। मन्त्री शर्माले उत्पादन सार्वजनिक संघ संस्था स्वास्थ्य र मानिसको दैनिक जीवनसँग सूचना र प्रविधिलाई जोडेर देशलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्ने दिशातर्फ अगाडि बढ्ने पनि बताउनुभयो। मन्त्री शर्माले संचारको पहुँच सुनिश्चित गराउने सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट शुरूआत गरी संचार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता रहने बताउँदै देशभर संचार सेवालाई सर्वसुलभ पहुँच योग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उहाँको भनाई छ। मन्त्रालयको जिम्मेवारीका हिसाबले संचार तथा सूचना प्रविधि मन्त्रालय आफैमा महत्वपूर्ण रहेको र नीति निर्माण को यो अवस्थामा पुग्दा हिजोभन्दा आज थप जिम्मेवारी बढेको भन्दै नयाँ जिम्मेवारीमा थप मेहनत गरी मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गर्नुपर्ने कामहरू जे छन् ती सबै कामहरू निर्भीकतापूर्वक र कुशलतापूर्वक सम्पादन गर्न सकारात्मक प्रयत्न गर्ने पनि मन्त्री शर्माले बताउनुभयो।
सूचना प्रविधि मन्त्रालयमा म आएँ होइन, सबै अनुभवका सबै हिसाबले मेरो निम्ति स्वाभाविक र नयाँ हो यो। मैले धेरै कुरा बुझ्नुपर्ने हुन्छ र मेरो प्राथमिकता भन्दा पनि अहिले हामीले जुन नेपाल सरकारले जुन नीति कार्यक्रमहरूको कुरा पनि छँदैछ होइन, हामीले यो सहज पहुँच सूचना संचार र प्रविधिमा सहज पहुँच एउटा जनताको पुर्याउने कुरा र अर्को कुरा चाहिँ यो सबै हाम्रो उत्पादन संस्थानदेखि लिएर सबै सार्वजनिक संघ संस्थानहरूमा सूचना र प्रविधिको कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी अब सेवाग्राहीको पहुँच पुर्याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेछ र बाँकी कुरा त मैले बुझ्नुपर्छ हेर्नुपर्छ यहाँ अहिले त्यति बोलेर हुँदैन होइन मेरो लागि नयाँ फिल्ड पनि हो त्यसकारण अलिकति मेहनत गरेर हेरेर हामीले यहाँबाट हुन सक्ने जति प्रविधि मैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ
सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषय सँगसँगै अरू खट्किएका विषय पनि रहेको र मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत सबैभन्दा पहिला यदि सूचना र प्रविधिको सही तरिकाले प्रयोग हुने हो भने धेरैजसो समस्या समाधानको बाटोमा जाने उल्लेख गर्दै मन्त्री शर्माले सूचना र प्रविधिमा सबैको सहज पहुँच स्थापना गर्ने त्यसको गुणस्तर कायम गर्ने र विस्तारै सामाजिक सेवा प्रवाहका स्थानलाई प्रविधि मैत्री बनाउने काम प्राथमिकतामा रहने पनि बताउनुभयो सार्वजनिक सेवा प्रवाह गर्ने संस्था अस्पताल बैंक तथा वित्तीय संस्था विद्यालय र अन्य थुप्रै त्यस्ता ठाउँहरूमा प्रविधिको प्रयोग हुन नसक्दा समस्या रहेको भन्दै मन्त्री शर्माले प्रविधिका माध्यमबाट सुशासन कायम गरी समग्र प्रदेश र स्थानीय तहमा प्रविधिको पहुँच प्रयोग गर्न सक्ने हो भने सुशासन कायम गर्न र समृद्धिको बाधकको रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सकिने भन्दै सबै कामलाई प्राथमिकतामा राखेर यो क्षेत्रका विज्ञहरूसँगको राय सल्लाह र सुझाव लिएर अगाडि बढ्ने पनि बताउनुभयो
सहज सुलभ क्वालिटी सबै कुरा भनौँ न अब सहज हातमा पहुँच त हुने तर अहिले हामीले कुरा गरे जस्तै नलाग्ने होइन त्यस्तो जुन खालको समस्या हाम्रो भइरहेको छ त्यो समस्यालाई पनि समाधान गर्ने गरेर गुणस्तरीय सहज र सुलभ ढंगले हरेक नागरिकको एक्सिसमा हाम्रो सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरू सूचना प्रविधि मार्फत हुने भयो भने देशले जुन समृद्धिको लक्ष्य लिएको छ त्यो लक्ष्य हासिल गर्दा पनि सजिलो हुन्छ भन्ने लाग्छ र बाँकी अरू कुरा त बुझेरै गर्ने कुरा हुन्छ म बुझेरै भन्छु
पछिल्लो समय विश्व ग्लोबलाइजेसन भइसकेको अवस्थामा हाम्रो देशमा भने संचार सूचना र प्रविधिको क्षेत्रमा विकास हुन नसक्नु चुनौतीको विषय रहेको उल्लेख गर्दै मन्त्री शर्माले यसलाई सहज र सर्वसुलभ बनाई हरेक क्षेत्रसँग कसरी जोड्न सकिन्छ भन्ने दिशातर्फ अग्रसर रही काम गर्ने पनि बताउनुभयो
चुनौतीकै रूपमा भन्दाखेरि त हाम्रो जुन एउटा सूचना क्षेत्रमा संचारको क्षेत्रमा प्रविधिको क्षेत्रमा संसार ग्लोबलाइजेसन गइसक्यो होइन हाम्रो त्यो ढंगले विकास हुन सकिरहेको छैन अझै र हामीले सबै कुराहरूलाई अब हामीले हेर्यो भने जस्तो सार्वजनिक संस्थानहरू भनौँ होइन अस्पतालहरू भयो विभिन्न ठाउँहरू भयो त्यहाँ पनि हाम्रो सहज ढंगले यो संचार प्रविधिको प्रयोग हुन नसक्दाखेरिमा ब्याङ्किङ कारोबारमा वित्तीय कारोबारमा उत्पादनमा सबै ठाउँमा यो हुन नसक्दाखेरि हामी केही समस्यामा पक्कै छौँ त्यसकारण त्यसलाई कसरी सहज सुलभ बनाउन सकिन्छ यसलाई उत्पादनसँग कसरी जोड्ने सामाजिक संस्थानमा लगेर कसरी जोड्ने र हरेक मान्छेको दैनिक जीवनमा सूचना प्रविधि र लाई कसरी जोड्ने भन्ने विषय नै चुनौतीको विषय हो त्यसलाई हाम्रो अब देशको अर्थतन्त्रदेखि लिएर सबै कुराले छेक्न धान्न र हामीले फेरि त्यसलाई त्यही ढंगले अगाडि बढाउन सक्नुपर्छ भन्ने लागेको छ त्यही नै चुनौती हुन् र सम्भावना पनि त्यही नै हुन् भन्ने देखेको छ
प्रविधिको अवस्था हेरी सकेसम्म छिटो नागरिकले महसुस गर्ने गरी संचार सूचना र प्रविधिमा देखिएका समस्या समाधान गरिने पनि मन्त्री शर्माले जानकारी दिनुभयो
छिटो भन्दा छिटो गराउने गरेर गर्ने हो र अब अहिले यति समय भन्दा ठ्याक्कै किटानी गर्न सकिन्न यहाँको हाम्रो प्रविधिको अवस्था के हो हामी कहाँनिर छौँ कहाँनिरबाट अगाडि बढ्नुपर्छ भन्ने कुरा मैले मन्त्रालयबाटै ब्रिफिङ लिनुपर्छ यो कुरा सुन्नुपर्छ त्यसपछि अगाडि टेकेर अगाडि बढ्न सकिन्छ भन्ने लाग्छ अब छिटो भन्दा छिटो हाम्रो प्राथमिकताका साथ हामीले यसलाई काम अगाडि बढाउने कुरा हुन्छ र प्राथमिकताका पूर्वक गर्दाखेरिमा सकेसम्म छिटो गर्ने गरेर हामी सोच्छौँ यति नै समय भनेर किटान गर्नलाई मैले यहाँ विषयवस्तु नै बुझेपछि नै भन्न सक्ने कुरा
शिक्षा स्वास्थ्य संचार वा अन्यमा पनि निजी क्षेत्रको अलि बढी व्यापकता देखिएको उल्लेख गर्दै सरकारी संचार माध्यमलाई पनि प्रतिस्पर्धी र थप व्यावसायिक बनाउन के गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको पनि संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो
हे सुन सुन दिदी बहिनी सुन दाजु भाइ सुन्नै पर्ने कुरा छ यो विदेश जानेलाई खेला गर्नु दलालले बेइमान गर्ला एउटा काम भनी गयो अर्कै काम पर्ला भरिसके परदेश नगएकै ठिक जानै परे तालिम लिई सिक्नु एउटा सिप जानै परे तालिम लिई सिक्नु एउटा सिप खेतबारी छाडेर माझो परदेशी नभए हुन र देशमै जीवन बेस हुन्छ भने परदेश नगए हुन र परदेश नगए
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ अब हामी मुद्रण विभागका पछिल्ला कार्य प्रगतिका सम्बन्धमा विभागका महानिर्देशक रेखा कणेलसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ।
मुद्रण विभागमा अहिले के कस्ता काम भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
मुद्रण विभाग भनेको विशेष गरी त यो राजपत्रको छपाई सम्बन्धी नै काम हो होइन म्याडम। मुद्रण विभाग भनेको छापाखाना नै हो। त्यही हुनाले यसले चाहिँ मेन गरी दुईटा काम गर्छ क्या म्याडम। एउटा भनेको राजपत्रको प्रकाश गर्छ यसले, नेपाल सरकारका सबै मन्त्री परिषदका सूचनाहरू होइन ऐनहरू नियमावलीहरू सार्वजनिक प्रकाशनहरू चाहिँ यही विभागबाट प्रकाशन भएपछि सार्वजनिक भएको मानिन्छ। 8 सालदेखि राजपत्र स्थापना भएको बेलादेखि नै प्रेसको रूपमा यसले विकास भएको हुनाले यसले राजपत्रलाई चाहिँ हामीले अलिक महत्व पनि दिएका छौँ। अनि अर्को कुरा चाहिँ यसले नेपाल सरकारका छपाई सम्बन्धी काम गर्छ, जस्तो अर्थका प्रकाशनहरू हुन्छन् नि, जस्तो बजेट, पहेँलो किताब, सार्वजनिक संस्थानको प्रगति समीक्षा लगायतका अर्थबाट प्रकाशन हुने आर्थिक ऐन भए, विनियोजन ऐनहरू भए लगायतका सबै प्रकाशनहरू चाहिँ हामीले यही विभागबाट छपाउँछौँ होइन म्याडम। अलिक गोप्य हुने सुरुवातदेखि नै हामीले विशेष गरी एउटा राजपत्रको प्रकाशन र अर्को चाहिँ नेपाल सरकारका मुख्य छपाई सम्बन्धी कामहरू चाहिँ हामीले विभागले गर्छौँ। नोटरीको छपाई पनि हामीले चाहिँ गोपनीयता कायम गर्ने QR कोड राख्ने हुनाले पनि त्यो नोटरी सम्बन्धी काम अनि नागरिकताको छपाईहरू जस्ता कामहरू चाहिँ हामीले चाहिँ अहिले अलिक महत्वका साथी कामलाई चाहिँ प्राथमिकता दिएर गरिरहेछौँ।
छपाईसँग सम्बन्धित नयाँ फोल्डिङ मेसिन किन्नको लागि टेन्डर पनि आह्वान गरिएको जस्तो लाग्छ, सही हो?
हो म्याडम, हाम्रो चाहिँ अब यो फोल्डिङ मेसिन चाहिँ विभागमा अब यस्तै एउटादेखि विकल्प छैन, त्यसले गर्दा चाहिँ हामीले यो वर्ष चाहिँ फोल्डिङ मेसिनको लागि बिड आह्वान पनि गरिसकेका छौँ। यो वर्ष बजेट राखेका हुनाले चाहिँ यो विकल्प पनि भएन, पुरानो धेरै वर्ष भएको हुनाले चाहिँ अर्को अल्टरनेट विकल्प भयो भने सजिलो हुन्छ भनेर चाहिँ किन्न खोजिरहेको हो। जस्तो म आइकन धेरै पुराना मेसिनहरू लिलाम नगरेर रहेका हुनाले हामीले मुद्रण विभागको हलमा भएका चाहिँ धेरै मेसिनहरू हामीले झन् हलै खफा गर्ने गरी नै पुराना जति चल्ने बाहेका हामीले सबै मेसिनहरू चाहिँ यसपालि लिलाम गऱ्यौँ म्याडम। लिलाम गरेर 6,77,000 भन्दा जति राजस्व पनि हामीले जम्मा गऱ्यौँ। 10 वर्षभन्दा पुराना राजपत्रहरू चाहिँ अलिकति 2-3 कोठामा स्टक रहेर पुराना राजपत्र पनि हामीले यसपालि चाहिँ धुल्याउनको लागि लिलाम गरेर झन्नै 2,48,000 जति जस्तो लाग्छ राजस्व जम्मा। त्यो पनि पुराना राजपत्र पनि हामीले बेच्यौँ। अनि अरू भनेको त्यही फोल्डिङ मेसिनको लागि हामीले सूचना जारी गरिसकेका छौँ होइन।
छपाईसँग सम्बन्धित यो मेसिन केही वर्ष अगाडि किनिएको थियो, त्यो मेसिन सञ्चालन गरिएको छ कि छैन, के छ अवस्था?
ठिक हो म्याडम, त्यो हाम्रो छपाईसँग मेसिन भन्दा नि कटिङ भनौँ न, छपाईसँग सम्बन्धी नै हाम्रो बाइन्डिङ शाखा भन्ने छ, त्यसमा राखेको चाहिँ 5 वर्षदेखि एउटा मेसिन हामीले किनिरहेछौँ होइन। अनि त्यो किनेको मेसिन भनौँ न आन्तरिक कारणले गर्दा त्यो चाहिँ चलाउन रोकिरहेछ। अब मैले चाहिँ त्यो मेसिन नचलाइकन चाहिँ अर्को मेसिन पनि नकिन्ने भन्ने एउटा अडानै जस्तो लिएर त्यो चाहिँ मर्मत गरेर हामीले अहिले 1 महिना जति भयो जस्तो लाग्छ, त्यो मेसिन नचल्ला, अर्को मेसिन चलिरहेको एउटा मात्रै रह्यो, त्यो बिग्रिया कारणले पनि हामीलाई अटोमेटिक डिजिटल बिग्रियो, अनि त्यो नयाँ मेसिन अटोमेटिक थियो, त्यसले गर्दा हामीलाई एकदम क्राइसिस पनि भयो त होइन। अर्को त अनि हाम्रा साथीहरू पनि 1-2 मात्रै काम गर्न जाने, निर्वाचनमा नि खटिनु पर्दा पनि अलिकति हामीलाई अफिसमा क्राइसिस भयो, त्यसले गर्दा मैले चाहिँ नयाँ मेसिन नचलाइकन चाहिँ अरू नयाँ थप मेसिन नकिनौँ भनेर अडान पनि लिएँ, त्यसले गर्दा हामीले मर्मत गरेर अहिले त्यो मेसिन चलेर हामीलाई अलिक सहजता भएको छ म्याडम।
जनशक्ति पनि सिपालु खालको चाहियो होइन,
जनशक्ति नै थप गर्ने भन्दा नि म्याडम, अब त्यो नयाँ मेसिन सँगसँगै हामीले इन्स्टल गर्दैखेरि त्यो ट्रेनिङ पनि भएको जनशक्तिलाई दिनु पर्यो क्या म्याडम, चलाउनको लागि डकुमेन्ट बनाउँदै टेन्डरको होइन, त्यो बनाउँदै हामीले समेटेको हुन्छ र उहाँ सप्लायरहरूले पनि हामीलाई इन्स्टल गरेर अब 3-4 दिनको हाम्रो त्यो चलाउन सक्ने गरी सिकाएर मात्र हाम्रो मेसिन इन्स्टल गर्नुपर्ने नै हुन्छ। अब डकुमेन्ट पनि हामी त्यसरी गरेका हुन्छौँ करारका शर्तमै, अब त्यो त त्यही गरेरै गर्नुपर्ने हो, विगतमा चाहिँ त्यो इन्स्टल गरे पनि हो, एकपटक चलेको पनि हो, अफिसका विभिन्न बाध्यता के कारणहरूले गर्दा नै रोकिआउन सक्छ।
हजुर, छपाईसँग सम्बन्धित कामहरू गर्नको लागि चाहिँ मेसिनहरू पर्याप्त पुगेको छ अथवा त्यसले केही बाधा पनि भएको छ?
मेसिनहरू त म्याडम पुराना मेसिन पुरानै भएर नचल्ने अवस्थामा हामीले लिलाम पनि गरिसक्यौँ होइन, अब मेसिनहरू पर्याप्त त छैनन् नै, जस्तो अब हाम्रो CTP मेसिन भयो होइन, त्यही फोल्डिङ मेसिनै अब एउटादेखि छैन, हामीले अहिले ल्याउन सकेनौँ भनेदेखि अब अर्थको छपाईमै हामीलाई गाह्रो हुन सक्छ। अनि अरू पनि हाम्रो जस्तो नम्बरिङ मेसिन छ, त्यो नोटरीको नम्बरिङ गर्नुपर्ने, त्यसको लागि हाम्रो विकल्प त छैन, त्यसले गर्दा हामीले अहिले यसलाई अपडेट गर्दै साथीहरूले अब यहाँ हामी कहाँ नहुँदा जनसुरक्षा सामग्री अन्त गएर रातारात ल्याएर पनि अफिसमा आएको काम छपाईका कामलाई चाहिँ रोक्नु भएको रहेनछ विगत हेर्दा होइन। अनि हामीले त्यही भएरै अब वर्ष नै बजेट फिर्ता नगरिकन यो मेसिन चाहिँ हामीले किन्नुपर्छ, यो वर्ष फोल्डिङ किन्न सक्यौँ भने अर्को वर्ष CTP किनौँला, अर्थात् अर्को कुनै मेसिन किनेर अल्टरनेट विकल्प चाहिँ मेसिन एउटा होइन 2 मेसिन चाहिँ चाहिन्छ भन्ने हामीले सोचले अब चाहिँ त्यही अनुसार चल्नुपर्छ भन्ने हामीले सोच बनाएको।
चालु आर्थिक वर्षको लागि जति योजना बनाइएका थिए योजना बमोजिमै काम भइरहेको छ?
हामी कहाँ त म्याडम त्यस्तो अब अरू अफिस जस्तो धेरै हामी कहाँ कार्यक्रम हुँदैन होइन म्याडम। अनि हामी कहाँ यही राजपत्रको अन्तर्क्रिया हामीले 3 थियो, यो आर्थिक वर्षमा हामीले 3 गरिसक्यौँ, हेटौँडा अनि विराटनगर नगर र अहिले बुटोलमा होइन हाम्रो त्यो कार्यक्रम सकिसकेको छ। अरू भनेको हाम्रो छपाईका काम हामीले आइसकेका अर्डरहरू अनुसारका हामीले गरिरहेको हुन्छौँ। त्यस्तो हामी कहाँ अन्त जस्तो धेरै विकास आयोजना हुने अफिस होइन यो। मरमत र मेसिनहरू नियमित रूपमा गर्नुपर्ने हुन्छ। अब राजपत्रको नेपाल सरकारका सूचना निर्णयहरू हामीले नियमित काम यो हामीले गर्नु नै पर्ने हुन्छ। छपाई हामीले नियमित गर्नुपर्ने हुन्छ। त्यस्तो रोकिन्छ यो विभागमा मैले त्यस्तो काम पनि देखेको छैन।
मुद्रण विभागको भवन बन्दै गरेको थियो, निर्माण कार्य सम्पन्न भइसकेको अथवा के छ अवस्था अहिले?
मुद्रण विभागको भवन चाहिँ बनिसकेका छ होइन म्याडम। अब त्यो हाम्रो अहिले एनपिसी राष्ट्रिय योजना आयोग बसिरहेछ। एनपिसीको बसेको बिल्डिङ पनि हामीकै हुनाले त्यहाँ चाहिँ हाम्रो एउटा सम्पादन इकाइ र अभिलेख व्यवस्थापन भन्ने दुई तिनवटा इकाइ त्यहाँ बसिरहेछ। हामी डिजी सहितको प्रशासन र लेखा हामीले संचार मन्त्रालयको भूतलामा बसिरहेछ। अनि अरू बाइन्डिङ शाखा लगायत अरू हाम्रो मेसिनहरू चाहिँ हामीले सिटिपी र अझ अफसेट चाहिँ हाम्रो त्यही राष्ट्रिय योजना आयोगकै भूतलाको दुई तिनवटा कोठा ओगटेर बसिरहेको छ। गर्दाखेरि हामी तिनवटा बिल्डिङमा हामी छरिएर बसिरहेको छौँ। हाम्रो चाहिँ तिस्रो पनि जग्गा पनि छ, तिनवटा बिल्डिङ पनि हो। तै पनि हामीले चाहिँ एउटा मिटिङ हल बनाउन सकेका छैनौँ, एउटा सानोतिनो भएन लाइब्रेरी राख्न सकेका छैनौँ। अहिले हामीले मिटिङै गर्नु पर्यो भने पनि कि एनपिसी उहाँहरूलाई रिक्वेस्ट गरेर उहाँहरूकै मिटिङ हलमा हामीले बस्नुपर्ने हुन्छ। अलिक राम्रो कार्यक्रम अलिक धेरै जेल बस्नु पर्यो भने होइन भने हामीले बाइन्डिङमै त्यही बाइन्डिङका साथीहरूले त्यही फोल्डिङ गर्ने ठाउँमै हामीले अब यो आफ्नै बिल्डिङमा बसौँ भनेर मैले आइकन चाहिँ स्टाफ मिटिङ गर्दा पछि यसो छलफल गर्दा मैले त्यहीँ गराइरहेको छु। यो बिल्डिङ नहुँदा चाहिँ हामीलाई एकदम असहज नै भएकै छ। त्यही भएर नि अहिले हामीले त्यो लिलामी प्रक्रिया गरिसकेर त्यो स्पेसलाई चाहिँ हामीले पार्टिसन गरेर अलिकति व्यवस्थापन गर्ने कि भनेर हामीले अर्थसँग मन्त्रालय हुँदै अलिकति बजेट पनि मागेका छौँ म्याडम। त्यो भयो भने चाहिँ अलिक व्यवस्थित हुन्छ कि भन्ने हामीलाई लागिरहेको छ।
प्रसङ्ग जोड्न चाहे, मेसिनहरू त्यति पर्याप्त छैन भन्नुभयो, यो मेसिन खरिद गर्नको लागि बजेटको अभाव हो?
बजेटको अभाव भन्दा नि म्याडम अब हामीले कहिले गत वर्षको चाहिँ त्यस्तै नै देखियो होइन म्याडम। अलिकति हामीले ग्यादरिङ र फोल्डिङ मेसिन किन्ने पैसा अलिक अपुग भएको हुनाले त्यो रकमान्तर गरेर अब अरू नै सामान किनेको भन्ने पनि यहाँ विगतको यहाँ प्रतिवेदन सतिवेदन पढ्दा मैले त्यही देखेँ। अब अभावै भन्दा पनि अब हामीले पनि अफिस चलिरहेको, छपाईको काम त्यति नआउने, अलिक काम पनि हामीले धेरै आइदिएको भए दबाब हुन्थ्यो। त्यसले गर्दाखेरि काम चलाउ प्रवृत्तिको मात्रै चलिरहेको हुनाले नि हामीले हटाइरह्यो। अब चाहिँ हामीले त्यसो गर्नु हुँदैन, मेसिन चाहिँ अल्टरनेट चाहिन्छ र हामीले क्षमता विकास भइसकेपछि मात्र हामीले अन्त अरू सबै सार्वजनिक निकायको काम छपाई हामीले यसपल्ट गर्न सक्यौँ भने राज्यलाई राजस्व पनि बढ्छ, अनि हाम्रो यहाँ यो अफिसको सार्थकता पनि पुष्टि हुन्छ, र यहाँ हाम्रा संगठन प्लस कर्मचारी दुइटैको क्षमता विकास गर्दै हामीले चाहिँ राज्यलाई राजस्व पनि बढाउन सक्ने यो अफिसको काम भएको हुनाले हामी यसरी जानुपर्छ कि भन्ने हामीले यो सोच बनाएका छौँ। अहिले चाहिँ होइन म्याडम, अब कतिको सक्सेस हुन्छ।
उहाँ हुनुहुन्थ्यो मुद्रण विभागका महानिर्देशक रेखा
कौडेल।
बुढी चिया थापेर ल्याऊ है, दिनेश पनि आएको छ।
ल लिनुहोस् चिया। दिनेश बाबु हजुर पनि लिनुहोस् है, आज चिनी अलिक बढी परे जस्तो छ। ओहो रमिला, हिजो छाउ भएर पेट दुख्यो भनेको होइन, अनि आज सँगै बसेर खाएको त?
के भयो त दिदी, हामी त सँगै बस्छौँ सँगै खान्छौँ, के फरक पर्यो त
दिदी पनि? यो त हामी महिलाहरूको नियमित हुने प्रक्रिया हो नि, यसमा अप्ठ्यारो मान्नुपर्ने कुरा के नै छ र?
अब त कानूनले पनि छाउ बार्न बन्देज गरेको छ।
छाउ पडी राख्ने, छुवाछुत तथा अमानवीय व्यवहार गर्नेलाई 3 महिना कैद र 3,000 रुपियाँ जरिवाना हुन्छ।
अनि आफ्नो संरक्षणमा रहेका नवजात शिशु, अशक्त, रोगी, ज्येष्ठ नागरिकलाई व्यवस्था गरी छार्नेलाई पनि 3 वर्ष जेल र 30,000 जरिवाना हुन्छ।
कानून पालना गरौं, सभ्य समाज निर्माण गरौं।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ।
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।